وشفيعنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. قال النبي صلى الله عليه وسلم: خيركم من تعلم القرآن وعلمه. وكما قال عليه الصلاة والسلام: صدق الله وصدق رسوله النبي الكريم. آج الحمد للہ دارالعلوم حکمت میلبرن آسٹریلیا کے زیر اہتمام مفتی عمر صاحب کی والدہ نے ترجمہ القرآن آج تفسیر مکمل کیا ہے. آج اس کے لیے بھی کسی تقریب منعقد کی گئی. اللہ تعالیٰ نے پیغمبر صلی اللہ علیہ وسلم کو چار اہم مقاصد دے کر کے بھیجا تھا، جن میں سب سے پہلا مقصد تلاوت آیات تھا. اس لیے یہ وحی الہی ہے قرآن مجید، اور اللہ کی وحی کا بوجھ کوئی انسان نہیں اٹھا سکتا سوائے پیغمبر کے. فرشتوں میں بھی اتنی ہمت نہیں ہوتی کہ اس کے بوجھ کو اٹھا سکے. یہ حضرت شفر عزمت میں زکریا رحم اللہ نے شرح بخاری میں لکھا ہے کہ چونکہ جبریل صلی اللہ علیہ وسلم نے اس ثقیل چیز کو اور بھاری چیز کو اور اللہ کے کلام کو لے کر انبیاء السلام کا سامنا تھا، اس لیے ان کی خاص قسم کی تخلیق کی گئی تھی کہ جس میں وہ یہ بوجھ اٹھا سکے، وہی کا شکل کو اٹھا سکے اور پیغمبر تک پہنچا سکے اللہ تعالیٰ کے کلام کو. تو چنانچہ لکھا عام فرشتے جو ہیں وہ بھی اس کلام کے بوجھ کو نہیں اٹھا سکتے، اللہ کی وحی کے بوجھ کو اٹھا سکتے. یہی وجہ تھی کہ جب فرشتوں نے کہا نہ ہم سب لوگ ہم جس طرح پر پچھلا ہم آپ کی تصویر تفتیس کرتے ہیں، تو آپ اپنا خلیفہ کیوں بنانا چاہتے ہیں انسان کو یا کسی اور مخلوق کو؟ تو اللہ تعالیٰ نے اس صورت کے ساتھ فرمایا کہ انی عالم مانا تعالم، اور مجھے پتا ہے تمہیں علم نہیں. اس لیے کہ وحی کا ثقل اور علم کا جو بوجھ ہے، وحی الہی کا جو عروج الہی کا جو بوجھ ہے، وہ اللہ نے انسان میں اس کی صلاحیت رکھی. اس لیے انبیاء السلام انسانوں میں آئے، پھر انسانوں میں بھی مردوں میں آئے. اللہ رجال امروح الیہ النولا ریکا فابدون. تو اللہ نے انسان میں صلاحیت رکھی ہے کہ وہ یہ تو پہلا فریضہ دیا کہ خلاف کی آیات کرے. آپ کا جب باپ تلاوت کریں گے تو آپ کی وجہ سے امت کے لیے آسان ہو جائے گا اور امت بھی اللہ کی وحی کو پڑھ سکے گی. ایک تو یہ فریضہ. دوسرا فریضہ زکی ہی ان کے باطن کو پاک کرو. یہ تو زبان کا فعل ہے جو تلاوت آیات کرنی، اللہ نے اس پر بھی بڑا اجر و ثواب دیتا ہے. ہر 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 پر دس دس روپیہ دے رہے ہیں. اس لیے ایک عام کلام نہیں ہے، اللہ کا کلام ہے. لہذا اس کے حروف اور اس کا پڑھنا بھی اس قدر معتبر ہے، اس پر بھی اجر رکھا ہے. اور لوگ کہہ دیتے ہیں کہ اگر معنی سمجھ میں آتا تو پڑھنے کا کوئی فائدہ نہیں ہے، یہ بالکل جہالت کی بات ہے. اس لیے کہ پیغمبر السلام نے جہاں یہ بخاری شریف کی حدیث یہ دس نیکیوں کا وعدہ فرمایا ہے، وہاں پیغمبر صلی اللہ علیہ وسلم انسان میں الف لام میم کی آیت ذکر فرمائی. کا الف لام میم جو ہے ایک حرف میں یہ تین حرف سمجھ کر تیس نیکیاں ہوئی تھیں، اور الف لام میم حروف مقطعات میں سے ہے جس کا معنی کوئی نہیں جانتا، اللہ ہی جانتے ہیں اس کے معنی کو. اب بتائیں کہ جب اللہ نے مثال میں ہی ہمیں ایک ایسی چیز دے دی، اور حروف مقطعات کا معنی یا متشابہات جو ہے ان کا معنی تو کوئی نہیں جانتا، तो फिर उस पर तो सवाब नहीं मिलना चाहिए, लेकिन ऐसा नहीं है। तो तिलावत आयात के बाद तज़किया फरमाया कि उनके बातिन को पाक करें, क्योंकि आगे जाकर जो तीसरा बयान तीसरा बयान आ रहा है वो तो तालीम किताब है। इस जो अल्लाह की किताब हमने नासिल की है, ये वही इलाही जो है जो कुरान मजीद आया है, इस कुरान मजीद पर तो पढ़ना सिखाना है कि पढ़ना कैसे, अब इसको समझाना है कि अल्लाह ताला क्या चाहते हैं, अल्लाह ताला हमसे क्या चाहते हैं, अल्लाह ताला हमसे जो खिताब फरमा रहे हैं उस खिताब का मकसद क्या है। तो उसके लिए ज़रूरी है कि इंसान का बातिन भी रोशन होना चाहिए, तब जाकर हकीकत बात सुन जाती है, वरना तो एक पढ़ने के अतबार से, तर्जमे के अतबार से, तफसीरों के अतबार से, यहूदियों ने भी इस पर बहुत सा काम किया है, मुस्तशरीक ने जो रकील लोग हैं उन्होंने बहुत से इस पर काम किया है, लेकिन कुरान मजीद का जो हकीकी मकसद है, जो कुरान मजीद मुतवज्जे करता है, उसके इंसान के बातिन के साथ खास तालमेल है। फिर ज़हरी माना समझ लेना ये काफ़ी नहीं, इसका ये माना है इंसान का बातिन भी रोशन होना चाहिए, उस माने का हमारे दिल पर क्या असर हो रहा है। इसलिए अल्लाह ताला ने अपने प्यारों की जो औसाफ प्यार को ही कहा, जब उन पर हमारी आयात पढ़ी जाती है तो उनका ईमान बढ़ जाता है, जब उन पर हमारी आयात पढ़ी जाती है तो अल्लाह के खौफ से उनके पहले रौंगटे खड़े हो जाते हैं, फिर उनकी खालें जो है ना वो नरम हो जाती हैं और उनकी आंखों से आंसू जारी हो जाते हैं। ये सब इंसान के बातनी नूर और बातनी तज़किए के ऊपर है। तो तालीमें तो तज़किया, फिर तालीम किताब, गर्मी किताब हमारा पैगंबर किताब की तालीम देता है, उसके मानी और मतालीफ को समझाता है। आज जो तर्जमा किया जाता है, जो तफसीर की जाती है, वो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के जो उम्मत को जो बात समझाई गई उसी की रोशनी में वह हिकमत और हिकमत की तालीम देते हैं। हिकमत से मतलब अहादीस मुबारक है कि उससे रिलेटेड और कितनी कुरान हदीस से, कुरान से मुतल्लिका जो बातें होती हैं उसकी तफसीलात हमारा पैगंबर बताता है। अकीम उस्सलात, कुरान ने कह दिया नमाज कायम करो, नमाज कायम करने की क्या शक्लें हैं, उसकी क्या सूरत है, उसको पैगंबर सलाम बताते हैं। हाँ तो ज़कात और ज़कात में ज़कात की क्या सूरतें हैं, वो पैगंबर सलाम सलाम उसको इरशाद फरमाते हैं। इसको तालीम की हिकमत कहते हैं। और हमें रहने सहने जागने सोने यानी जितने भी हमारी ज़िंदगी से रिलेटेड चीज़ें हैं जिनमें हमारे अकायद नंबर एक नंबर पर आते हैं, फिर हमारी इबादत आती है, फिर हमारे मामला खरीद और फरोख के वो मामला आते हैं, फिर हमारे मुआशरत आती है, फिर रहना सहना, उसके बाद हमारे अखलाक आते हैं। इन तमाम को ये तालीम हिकमत में शामिल है। यम किताब और हिकमत, हिकमत और किताब और हिकमत की तालीम देते हैं पैगंबर सल्लल्लाहु अलैहि वसल्लम। तो ये इंसान को मालूम ही हुआ कि पैगंबर सलाम जो चार मकासद लेके इंसान को उसमें हिस्सा होना चाहिए। नंबर एक, उसको कुरान मजीद की तिलावत आनी चाहिए, कुरान पढ़ना आना चाहिए तजवीद के साथ, अगर आधा दर्जे के ना कुछ कम अज़ कम उसमें लहन और गलतियाँ ना करता, और बातिन का तज़किया भी कराए, जबकि इसी सब में बातिन का तज़किया भी कराए, अपने अंदर जो बीमारियाँ हैं, बातिन में जो बीमारियाँ हैं इंसान के अंदर, वो कल्ब में रूह में जो बीमारियाँ पैदा हो जाती हैं, उन बीमारियों का वो इलाज कराए, खुद भी करे और दूसरे से भी मुआवजे से भी इलाज कराए। और फिर तालीमी किताब है, फिर कुरान मजीद की तफसीर समझता है, कुरान के तर्जुमे में जैसे कभी अलहमदिल्ला हुआ है, हमारी बहुत सी बहन और बेटियों ने इसमें हिस्सा लिया है, बहुत बड़ी सआदत की बात है कि तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की उस तालीम किताब का एक बहुत बड़ा हिस्सा हमें मिल गया और अल्लाह ने इसको एहसान फरमाया। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम जो बहुत बड़ा हम पर आपने एहसान किया है, उन एहसान में तीसरे तालीम किताब हम किताबुल्लाह को समझो, अल्लाह ताला क्या करते हैं। और फिर हिकमत, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने कादी से बात कर कुरान मजीद को मैं समझाया था, कुरान खोल दिया, इसलिए आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा से किसी ने पूछा सलम के हालात कैसे हुए, आपने फरमाया कहा कुल कुल कुरान, حضور صلی اللہ علیہ وسلم کے اخلاق قرآن تھے، تم قرآن مجید پڑھ لو گے یہی اخلاق تھے، جو قرآن مجید فرما رہا ہے وہ حضور صلی اللہ علیہ وسلم کی زندگی ہی وہ تھی. یعنی گویا کہ قرآن مجید کی عملی تفسیر رسول اللہ کی ذات، قولی تفسیر تو آپ نے اپنی زبان وارث سے فرمائی لیکن عملی تفسیر نہیں بتائی، آپ کا چلنا پھرنا اٹھنا بیٹھنا سونا جاگنا وہ سب قرآن مجید کی جو آیات بار پر قرآن مجید کی جو فرامین ہے اس کے مطابق آپ قرآن بالکل قرآن، آپ کے اخلاق قرآن مجید میں ڈھلے ہوئے تھے. تو یہ بہت بڑی سعادت کی بات ہے کہ انسان جو ہے وہ قرآن مجید کو پڑھ بھی سکے اور سمجھے بھی. اللہ تعالیٰ کا فرمان ہے خیر کو بہترین لوگ ہیں کام میں قرآن جو قرآن سیکھتا ہے، تو قرآن سیکھنے میں یہ دونوں چیزیں شامل ہیں، قرآن سیکھنے میں اس کا پڑھنا بھی شامل ہے، قرآن سیکھنے میں اس کا سمجھنا بھی شامل ہے. خیر حکم تم نے اور یہ فکر بھرنا صحابہ اکرام سے کرا، خیر حکم ہے صحابہ تم افضل ہو، صحابہ سب سے افضل تھے رضی اللہ عنہ رضو، ایک آیت ہی کافی صحابہ کی فضیل کے ایک آیت کافی ہے کہ اللہ نے ان کی رضا کہنا فرمایا چلا بس، اب اس کے بعد وہ ضروری تھی نہیں، ہزاروں باتیں ایک طرف ہیں اور اللہ تعالیٰ کی یہ ایک بات ایک طرف جدا فرما میں ان سب سے راضی ہوں جو اللہ جو صحابہ ہے صحابہ اکرام ہے رسول اللہ صلی اللہ علیہ وسلم کے جو مہاجر اور انصار لوگ ہیں ان سب سے رضی اللہ عنہ رجوع ہے. تو ان سے فرمایا کہ تم میں بھی بہترین کون ہے، تم میں کون ہے من طلب القرآن، تو قرآن سیکھ کر سکھاتا ہے، قرآن سیکھنا اور سکھانا یہ معمولی نعمت نہیں. اور پھر رمضان کے مہینے میں جو رمضان کا مہینہ تو سیزن ہی قرآن مجید کا ہے، اگر اس مبارک مہینے بھی قرآن سے تعلق پیدا نہ ہو تو پھر کب پیدا ہوگا؟ یہ تو ایسی ہے کہ جو اس شہر کا سیزن ہو، جیسے آج کل آپ کے یہاں فک کا سیزن ہے، فک اور زیادہ وہ انجیر کا، اور آپ انجیر نہ کھائیں اور آپ تیرے موسم میں تمنا کرے، نہیں، اس چیز کا جو موسم ہوتا ہے انسان اسی موسم کا فائدہ اٹھانا چاہیے، یاد رکھو. یہ دنیوی طور پر آم کا موسم ہے آم کھائے، مالٹے کا موسم ہے مالٹے کھائے، کریلے کا موسم ہے کریلے پکا کھائے، اسی طریقے پر عبادات میں ہم رات کو اٹھے تہجد کا موسم تہجد پڑھے، روزے ہیں روزے رکھ رہے ہیں یہ قرآن کا موسم ہے، رات کو قرآن پڑھا جا رہا ہے. حدیث شریف میں آتا ہے کہ ایک طرف انسان کے روزہ سفارشی ہوگا اور ایک طرف قرآن مجید سفارشی ہوگا، یہ دونوں سفارشی ہوگا. وہ کہے اللہ میں نے اس کو جگایا رکھا، قرآن کہہ گیا، وہ کہے گا اللہ میں نے اس کو بھوکا پیاسا رکھا، اللہ فرمائیں گے تم دونوں کی سفارش بہت بڑا اللہ تھا، اس کو پکڑ کے خود جنت میں پہنچا دو. تو لہذا یہ تعلیم کتاب اور تعلیم حکمت، کیونکہ سمجھنے کے بعد عمل آتا ہے، پہلے تلاوت ہے اور اس کے بعد تزکیہ، تزکیہ ساتھ ساتھ ہوتا رہتا ہے، تعلیم کتاب اور اس کے بعد حکمت، حکمت حکمت کے بعد ہمیں قرآن مجید نے جو قوانین بتائے ہیں اس پر عمل کا طریقہ رسول اللہ علیہ وسلم نے بتایا کہ تم نے اس پر کیسے عمل کرنا ہے، نمازیں کیسے پڑھنی اور کون کون سی نمازیں پڑھنی، روزے آپ نے کیسے رکھے، حج عمرے آپ نے کس طریقے پر کرنے، زکات خیرات صدقات تم نے کس طریقے پر کرنی. یہ پیغمبر صلی اللہ علیہ وسلم نے یہ تدبیر جب تفصیل آتی ہے تو پھر انسان عمل پر آتا ہے. اس لیے جو لوگ حدیث کو قرآن مجید سے الگ کرتے ہیں تو قرآن مجید سمجھ نہیں سکتے، قرآن مجید سمجھنے کے لیے حدیث کو ساتھ توڑنا پڑتا ہے، ہاں تو حدیث اسے سمجھ میں آئی نہ چاہیے. وہ بڑا حدیث شریف کا واقعہ ہے، بخاری کے بخاری شریف ہی کا واقعہ ہے، یہ بخاری شریف میں آتا ہے کہ حتادی بن حاتم رضی اللہ تعالیٰ عنہ، یہ حاتم تائی کے بیٹے، حاتم تائی جو مشہور ہے عرب سخی گزرے، یہ انہی کے بیٹے ہیں، ابھی پہلے ان کی بہن مسلمان ہے پھر یہ خود مسلمان. تو یہ پیغمبر صلی اللہ علیہ وسلم پر یہ آیت نازل ہوئی رات کو کہ قلوشرب ہوتا ہے تو بھائی خیت العبی خیت الشد، اتنی نازل ہوئی کہ تم جب سفید دھاگا سیاہ دھاگے سے الگ ہو جائے تو کھاتے پیتے ہو. تو اب وہ گئے، اب وہ عرب دان تھے، انہوں نے معنی سمجھا دی،
सफेद धागा सह धागे से जुदा हो। उन्होंने अपने तकिए पर दो धागे रख लिए, सफेद सिया और सहरी खाना शुरू कर। उनके जेहन में से यह आया शायद से कि जब इतनी रोशनी हो जाएगी कि स्याह और सफेद का फर्क जाहिर होगा धागे पर, उस वक्त खाने पीने की जाएगी। अब खाते रहे लेकिन वो फर्क जाहिर ही नहीं हो रहा और उधर अजान हो गई। खैर नमाज के बाद सलम जी के बैठे, सबने देखा कि उनके चेहरे पर कुछ शिक्र है या दिल में कोई बात है, तो पता है बिल्कुल कोई सवाल है तुम्हारे दिल में। उनका जी रात मैं ये आयत चुप कर गया था, मैंने इस पर अमल की कोशिश की तो वो धागों का तो फर्क जाहिर में तो सुबह हो गई। तो आप हंसे पैगंबर फरमाए इन्ना विसादत तक नारीज, फरमाए तेरा तकिया तो बहुत बड़ा है जिनमें मशरिक मगरिब आ गए। फरमाया कि इससे मुराद सफेद धागे से मुराद वो सफेद धारी है जो सुबह की जाहिर होती है, पश्चात धागे से बाद और रात की साथ स्याही है जो उसके साथ मिली होती है वो धागे मुराद है। क्योंकि आप सुबह को अगर जब सफेदा जब जाहिर होती सफेद देखें तो आपको बिल्कुल तो लंबी धागे की तरह सफेदी नीचे और उसके ऊपर स्याही तराशता वो स्याही कम होती जाती है, सफेदी बढ़ती चली जाती है। बाद में फिर मिनल फजर की आयत नाजिल हुई कि इससे मुराद फिर तो वाजे हो गया माना बिल्कुल इससे मुराद फजर, फजर का वक्त मुराद है। तो अब ये देखिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के समझाए बगैर वो अजीब ने हातिम जो खुद आरब थे वो इसको न समझ सकते। इसलिए हदीस कुरान मजीद समझने के लिए हदीस को साथ जोड़ना पड़ता है, उसी से तफसीर आती है। आपको आपकी मालिमा ने तफसीर पढ़ाई होगी, तर्जमा पढ़ाया होगा, उसी के अंदर वो सारी चीज़ें हदीस मुबारक से ली हैं। खुद कुरान मजीद भी एक दूसरे की तफसीर करता है और कुछ अहादीस मुबारक से वसल्लम के अमल से उनसे हमारे सामने कुरान मजीद की पूरी तफसीलात आ जाती हैं। वरना जो शान नजूर होते हैं वो होते हैं वो वसल्लम ने बयान किए तो पता चला कि ये फलां बात का किस्सा हुआ था जिसके ऊपर जाना हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जान फरमाया, उस पर जो आयत मुबारक नाजिल हुई सारे वाक़ात शान नजूर के सारे वाक़ात जाना आपने पढ़े होंगे जगह जगह पर भी। तो बहरहाल ये बहुत बड़ी सआदत है तो आप लोगों को हासिल हुई है और ये रमज़ान हमें सबक देता है कि पूरे साल भी हमें कुरान मजीद से ताल्लुक़ रखना चाहिए, अपने मुताले में इजाफा करना चाहिए, कोई भी अच्छी तफसीर मुख्तसर हो उसके मुताला करते रहना चाहिए। अगर कोई बात सुनने ना आए तो उस्ताद को समझ आज खुद समझने की कोशिश ना करेंगे तो उनमें नहीं आई तो किसी भी उस्ताद से किसी आलिम से मालिमा से समझ लें कि यहाँ पर इस इरशाद का क्या माना है। इंशाल्लाह आपके बहुत आसान हो जाएगी। बहरहाल मैं आप सबको मुबारकबाद पेश करता हूँ इस सआदत के तौर पर और दुआ है कि अल्लाह ताला अंदा भी अच्छे साथ में से फरमाए। वाखो दावाना अनिल हम्दुलिल्लाह اللهم لك الحمد كما أنت صلى على محمد كما أنت وصل بنا كما أنت لكن أنت التقوى والمغفرة بسم الله الرحمن الرحيم الحمد لله العالمين الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين بسم الله الرحمن الرحيم لا إله إلا الله الحليم الكريم سبحان الله العظيم والحمد لله العظيم نسألك موجبات رحمتك وعزائم مغفرتك ورزقك من كل ذنب وإصلاح من كل اسم لا تدع لنا ذنبا إلا غفرته لا هما إلا فرجته لا حاجة هي لك بجد إلا قضيتها يا أرحم الراحمين يا الله يا الله يا الله إن حضرات اس مسائل کو قبول فرما يا الله معلمات کے پڑھانے اور يا الله ماں بہنوں کے پڑھنے کو قبول فرما قرآن مجید کے ساتھ خاص تعلق اور عشق نصیب فرما اللہ انا ہر تلاوت کی توفیق عطا فرما اس کو سمجھ کر اس پر عمل کی توفیق عطا فرما اپنے باطن کو منور کرنے کی توفیق عطا فرما تعلیم حکمت حضور صلی اللہ علیہ وسلم کی سیرت پر آپ کی بات سمجھ پر عمل کی توفیق عطا فرما اللہ یہ دار الحکمت اللہ اس کو دن دگنی رات چوگنی ترقی عطا فرما اللہ خوب طلبہ اور طالبات کے سب رجوع فرما یا اللہ اخلاص سے اللہ ان کو کام کی توفیق عطا فرما یا اللہ آپ سے کرم کا معاملہ فرما یا اللہ بہت بڑا حادثہ ان حضرات کے ساتھ اس سال گزرا ہے یا اللہ، اللہ فاضلہ مریم کی، یا اللہ مرحومہ کی مغفرت فرما، درجات کو بلند فرما، ان حضرات کو صبر جمیل عطا فرما، اللہ یا اللہ، یا اللہ کروٹ کروٹ اس کو، یا اللہ کروٹ کروٹ قبر میں راحت نصیب فرما، اللہ اس کی قبر کو جنت کے باغوں میں سے باغ فرما، یا اللہ اور ان کی نیکیوں کو قبول فرما، مسائی کو قبول فرما، اس صدقات جاریہ کو قبول فرما، یا اللہ یا اللہ، اس انتظار میں جتنے بھی مسلمان ہیں سب کی عقائد اعمال جان مال سب کی خوب حفاظت فرما، خانقاہ بھی جو کام کر رہی ہے یا اللہ اس خانقاہ کو خوب ترقی عطا فرما، اللہ اس کے ہر طرح کی مشکلات کو دور فرما، یا اللہ یا اللہ، حلقے کے ساتھ مائیں بہنیں مرد و خواتین جتنے جڑے ہوئے سب کو برکت اور عافیت نصیب فرما، برکت اور عافیت نصیب فرما، یا اللہ یا اللہ، رحم کرم پر عافیت کا معاملہ فرما، یا اللہ یا اللہ، یا اللہ علم کو، علم دین کو یا اللہ اندیار میں عام اور عام فرما، اللہ یہ مبارک مہینہ، اس مبارک مہینے کی خیر و برکات لمحہ لمحہ مستقی فرما، یا اللہ یا اللہ، رحمت کا شرح گزر گیا ہے، اللہ مغفرت کا شرح ہے، ہم سب کی مغفرت فرما، ہمارے چھوٹے بڑوں کی مغفرت فرما، زندہ مردوں کی مغفرت فرما، مرد و خواتین کی مغفرت فرما، پوری امت مسلمہ کی مغفرت فرما، اللہ یا اللہ، یا اللہ ہمیں کثرت سے استغفار کی توفیق عطا فرما، کثرت سے کلمہ طیبہ پڑھنے کی توفیق عطا فرما، کثرت سے یا اللہ تلاوت قرآن کی توفیق عطا فرما، یا اللہ یا اللہ یا اللہ، اس رمضان کو ہمارے لیے بہت مبارک فرما، اور بار بار ہماری زندگی میں یا اللہ ایسے رمضان ہمیں نصیب فرما، ایسی توفیق عطا فرما، اللہ پوری امت مسلمہ کے حال پر رحم فرما، اللہ ہم سبھی ہمارے دوستوں کو، ماؤں بہنوں کو، ان کے آل اولاد کو اپنی ولایت خاصہ نصیب فرما، یا ہماری اولادوں کو، ان کے آگے نسلوں کو ولایت خاصہ نصیب فرما، یا اللہ غیر مسلموں کو بھی ایمان کی توفیق عطا فرما، اللہ یا اللہ پورے عالم میں امن قائم فرما، پورے عالم میں امن قائم فرما، اللہ تمام بلاد اسلامیہ کی یا اللہ کو حفاظت فرما، اللہ ہر جگہ جہاں جہاں مسلمان رہتے ہیں ہر طرح کا امن اور آشتی پیدا فرما، یا اللہ یا اللہ، ہمارے تمام مرحومین مرحومات کی مغفرت فرما، ہمارے والدین اساتذہ مشائخ سب کی مغفرت فرما، بیماروں کو شفا عطا فرما، ہماری رزق روٹی میں برکت پیدا فرما، یا اللہ رزق روٹی برکت پیدا فرما، بے روزگار ہے یا اللہ نیت کے دار سے اچھا روزگار عطا فرما، قرضوں سے بوجھ کو دور فرما، رزق کی تنگیوں کو دور فرما، یا اللہ ہر طرح کی پریشانیوں کو دور فرما، اتنی حاجات ہے اپنے خزانوں سے ہماری حاجات کو پورا فرما، ہماری حاجات کو پورا فرما، جو اچھی اچھی نیتیں لوگوں نے دوستوں نے کی ہوئی ہیں ماؤں بہنوں نے ان پر عمل کی توفیق عطا فرما، آج ہمارے ہاں مفتی نیاز منزل کی پہلی چھت بھی پڑ رہی ہے، آج بھی اپنا پیار ہے یا اللہ، اسے خوب خیر و برکت فرما، آئیے تعمیر خیر و برکت والی تعمیر فرما، اللہ سینکڑوں سال اس کو آباد و شاد فرما، اور ہمارے لیے دوستوں کے لیے ماں بہنوں کے لیے فخر جاری نہ فرما، اللہ یا اللہ، جو بھی جس ماں بہن کی جو بھی حاجت ہے خزانوں سے ہماری حاجات پورا فرما، جن میں دعاؤں تک کے لیے کہا ان کی حاجات کو پورا فرما، اللہ جو مان رہے وہ بھی عطا فرما، جو مان سکے وہ بھی عطا فرما، ربنا تقبل منا انک انت السمیع العلیم، صلی اللہ تعالیٰ علیہ خیر خلقہ محمد و آل سیدنا اجمعین، السلام علیکم و رحمۃ اللہ وبرکاتہ.